الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم وبارك وسلم تسليما كثيرا. أما بعد، فقد قال رسول الله صلى الله عليه وسلم: إنما الأعمال بالنيات وإنما لامرئ ما نوى. یہ ایک حدیث پاک ہے جس کا بیان پچھلے دو ہفتوں سے چل رہا ہے، اور حدیث وہ ہے جو اکثر و بیشتر مسلمانوں کو یاد بھی ہوتی ہے، انما الاعمال بالنیات، یعنی تمام اعمال کا دار و مدار انسان کی نیتوں پر ہے. وَإِنَّمَا لِمْرِئٍ مَّا نَوَى، اور ہر انسان کو وہی کچھ ملے گا جس کی اس نے نیت کی ہو. جیسا کہ میں نے پہلے بھی عرض کیا تھا، یہ ہے تو ایک مختصر سی حدیث، لیکن اس میں معانی کی کائنات پوشیدہ ہے اور اس کے بہت سے پہلو ہیں جن کو سمجھنا ضروری ہے، اس کے بغیر انسان کا دین مکمل نہیں ہوتا. اس میں فرمایا یہ کیا ہے کہ تمام اعمال کا دار و مدار نیتوں پر ہے، انسان کی نیت پر ہے. یہ سمجھ لیجئے کہ اعمال تین قسم کے ہوتے ہیں. ایک اعمال تو وہ ہیں جن کو عبادت کہا جاتا ہے، جو ثواب کے کام ہیں، جیسے نماز، روزہ، زکات، صدقات، یہ سب عبادتیں ہیں. اور دوسرے اس کے برعکس وہ کام ہیں جو گناہ کے کام، معصیتیں ہیں، اللہ بچائے نافرمانی کے کام، یہ دوسرے قسم کے اعمال. اور تیسرے اعمال وہ ہیں جن کو مباحات کہا جاتا ہے، یعنی وہ جائز کام ہے، کوئی آدمی وہ کام کرے تو کوئی گناہ نہیں، لیکن نہ گناہ ہے نہ ثواب ہے. جیسے کھانا ہے، پینا ہے، سونا ہے، یہ سارے اعمال وہ ہیں کہ جو مباحات میں شمار ہوتے ہیں، یعنی نہ تو ان کے کرنے سے ثواب ہے اپنی ذات میں، اور نہ ان کے کرنے سے کوئی گناہ ہے اپنی ذات، جائز کام. یہ تین مختلف قسمیں ہیں کاموں کی، اور تینوں قسموں کے معاملے میں نیت کے احکام مختلف ہیں. نیت کا اثر ان تین قسموں پر الگ الگ طریقے سے پڑتا ہے. تو پہلے لے لیجئے عبادات کو. جتنی بھی عبادتیں ہیں، نماز، روزہ، حج، زکات، صدقہ، ذکر، تسبیح، تلاوت، یہ سارے عبادتوں کے کام ہیں. ان عبادتوں کے کام میں، ان کے صحیح ہونے کے لیے اور ان پر ثواب ملنے کے لیے دو چیزیں ضروری ہیں، دو قسم کی نیتیں ضروری ہیں. ایک نیت تو یہ ضروری ہے کہ میں یہ کام عبادت کے طور پر کر رہا ہوں، میں عبادت کر رہا ہوں، یہ نیت ضروری ہے. اور دوسرے یہ ضروری ہے کہ یہ عبادت میں اللہ تبارک و تعالی کی خوشنودی کے لیے کر رہا ہوں. دونوں نیتوں کا ہونا ضروری ہے، تب جا کر ثواب ملے گا. یہ نیت بھی ضروری ہے کہ یہ کام میں بطور عبادت کے کر رہا ہوں، عبادت انجام دے رہا ہوں. اور دوسرے یہ ضروری ہے کہ یہ عبادت میں اللہ تبارک و تعالیٰ کو راضی کرنے کے لیے، اللہ تبارک و تعالیٰ کی خوشنودی حاصل کرنے کے لیے کر رہا ہوں. پہلی نیت جو ہے، یعنی یہ کہ میں عبادت کر رہا ہوں، جب تک یہ نیت نہ ہو اس وقت تک تو وہ عبادت درست ہی نہیں ہوتی، ادا ہی نہیں ہوتی. فرض کرو کہ ایک شخص، کچھ زیادہ تو نہیں ہو رہی آواز، جس کی وجہ سے گونج ہوتی ہے. تو پہلی جو نیت ہے کہ میں عبادت کر رہا ہوں، اس سے بغیر تو عبادت وجود میں ہی نہیں آتی، ادا ہی نہیں ہوتی. مثلا فرض کرو کہ اگر ایک شخص سارے دن صبح سے لے کے شام تک بھوکا پیاسا رہے، لیکن نیت روزہ رکھنے کی نہ ہو، روزہ رکھنے کی نیت نہیں ہے، ویسے ہی بھوکا پیاسا رہا، فاقہ کیا سارا دن، تو اگرچہ وہ بھوکا پیاسا رہا، سارے دن نہ کچھ کھایا نہ پیا، لیکن وہ روزہ نہیں ہوا. ایک شخص جو ہے وہ ہزاروں روپے کسی کو اس نے دے دیے اس کی مدد کے لیے، غریب آدمی کو دیا، لیکن زکات کی نیت نہیں کی تو زکات ادا نہیں ہوئی، ادا ہی نہیں ہوئی، وہ زکات ہی نہیں ہوئی، صدقہ ہو گیا. لیکن عبادت کے عبادت ہونے کے لیے ضروری ہے کہ اس کی نیت کی جائے کہ میں عبادت کر رہا ہوں، فلاں عبادت کر رہا ہوں. کوئی شخص کھڑا بھی ہوا، جھکا بھی، سجدے میں بھی گیا، لیکن نماز پڑھنے کا ارادہ نہیں ہے، ویسے ورزش کر رہا ہے، تو اس سے نماز ہی نہیں ہوئی، کیونکہ نماز کی اس نے نیت نہیں کی. لہذا ہر عبادت کے لیے ضروری ہے کہ آدمی کے دل میں نیت ہو. کس بات کی؟ کہ میں عبادت کر رہا ہوں، عبادت کرنے کی نیت ہونی چاہیے. اور عبادت کی بھی خاص متعین کر کے کہ میں فلاں عبادت کر رہا ہوں، نماز پڑھ رہا ہوں، روزہ رکھ رہا ہوں، زکات دے رہا ہوں، حج کر رہا ہوں، عمرہ کر رہا ہوں، تلاوت کر رہا ہوں، یہ نیت ہونی ضروری ہے. لیکن یہاں یہ بھی سمجھ لیجئے کہ اس نیت کے لیے زبان سے کچھ کہنا ضروری نہیں ہوتا. جب دل میں ارادہ ہے کہ میں نماز پڑھ رہا ہوں تو ہو گئی نیت، کوئی خاص الفاظ زبان سے نکالنے کی نکالنا ضروری نہیں. دل میں جب نیت ہے کہ میں عصر کی نماز پڑھ رہا ہوں، یا پڑھنے آیا ہوں مسجد میں، یا مغرب کی پڑھ رہا ہوں، تو بس ہو گئی نیت. یہ جو عام طور سے لوگوں نے نیت کے الگ الگ الفاظ بنا رکھے ہیں، یہ تو محض یاد دہانی کے لیے بنا رکھے ہیں تاکہ وقت پر انسان کو غفلت نہ ہو، لیکن یہ الفاظ زبان سے ادا کرنا کوئی ضروری نہیں. عام لوگوں میں یہ بات مشہور ہو گئی ہے کہ ان الفاظ کا زبان سے ادا کرنا ضروری ہے، اور بڑی لمبی چوڑے الفاظ لوگوں نے نیت کے بنا رکھے ہیں. نیت کرتا ہوں میں چار رکعت نماز کی، فرض کی، اللہ کے لیے، और पीछे इस इमाम के और मुँह मेरा कुबला शरीफ की तरफ बरफलाना, इतनी लंबी चौड़ी नियत बना रखी है अल्फाज की, और यहाँ तक के लोग इसको इतना ज़रूरी समझते हैं बाद औकात कि नमाज खड़ी है, इमाम रुकू में है, और वो अब तक अपनी नियत के अल्फाज ही दोहराने से फारिग नहीं हुआ, यहाँ तक कि इमाम खड़ा हो गया रकत चली गई। तो ये सब फजूल बात है, इसकी कोई जरूरत नहीं। जब आ रहे हो नमाज में मस्जिद की तरफ और दिल में ये इरादा है कि फला नमाज पढ़ने जा रहा हूं, हो गई नियत, जबान से कहने की कोई जरूरत नहीं। बल्कि लोगों ने, हर लोगों में ये बात मशहूर है कि हर नमाज की नियत अलग होती है। लोग पूछते रहते हैं कि तहज्जुद की नियत क्या होती है और नमाज जनाजा की नियत क्या होती है। अरे भाई, जब तहज्जुद इरादा दिल में है कि तहज्जुद पढ़ रहे हो तो बस हो गई तहज्जुद की नियत, नमाज जनाजा पढ़ने जा रहे हो तो नमाज जनाजा का इरादा है, नमाज जनाजा की नियत हो गई। लोग कहते हैं नमाज, लोगों से कहा इस्तखारे की नमाज, इस्तखारा कर लो, इस्तखारे की नियत नफले पढ़ लो। तो पूछा जी इस्तखारे की नियत क्या होती है, यानी कोई लंबा चौड़ा उनको नुस्खा बताने की जरूरत है कि जब इस्तखारे की नमाज पढ़े तो इतनी लंबी चौड़ी नियत करे इन अल्फाज के साथ। हालांकि जब इस्तखारा दिल में है कि इस्तखारे के लिए पढ़ रहा हूँ तो हो गई नियत। नियत तो इरादे का नाम है, दिल का नाम, दिल के इरादे का नाम है, जबान से कहने की कोई हाजत नहीं, कोई जरूरत नहीं। तो ये नियत तो है ऐसी, यानी जब इरादा है तो अल्लाह ताला ने इसके अंदर इतनी छूट दी है कि भाई जब दिल में इरादा हो गया बस नियत हो गई। यहां तक फुकाहे किराम ने लिखा है कि एक आदमी ने पहले से तय कर रखा है, यानी पहले से पता है कि भाई मैं 4 रकत फर्ज पढ़ूंगा, फिर 2 रकत सुन्नत पढ़ूंगा, फिर 2 रकत नफल पढ़ूंगा, फिर 3 रकत वितर पढ़ूंगा। एक मरतबा में उसने पूरी तरतीब जहन में रखी हुई है और आदमी को अपनी आदत है इसी तरीके से करनी। अब अगर उसे नमाज पढ़नी शुरू कर दी, 4 रकतें पढ़ दी, 4 रकतें पढ़ने के लिए खड़ा हो गया, और उस वक्त खास उस वक्त में ये दिल में इस्तेदार नहीं हुआ कि 4 रकतें मैं ईशा की फर्ज पढ़ रहा हूं तो भी फर्ज अदा होगी। बाद में जो 2 रकतें पढ़ी उस वक्त में चाहे वक्त पर जहन में ना रहा कि मैं सुन्नत पढ़ रहा हूँ या नफल पढ़ रहा हूँ, मगर सुन्नत अदा होगी। तो असल चीज जो है वो दिल का इरादा है, और ये दिल का इरादा जब तक ना हो तो इबादत अदा ही नहीं होती। अलबत्ता ये बात के इबादत बगैर इरादे से, बगैर नियत, इबादत की नियत के बगैर अदा नहीं होती, ये उन इबादतों के लिए है जिनको इबादत मकसूदा कहा जाता है, यानी जो बजात खुद इबादत है, जैसे नमाज, रोजा, हज, ज़कात वगैरह। कुछ इबादतें ऐसी हैं जो इबादत बराह रास्त नहीं है बल्कि किसी दूसरी इबादत का जरिया है, जैसे वुजू। वुजू जो है ये भी इबादत है लेकिन बराह रास्त इबादत नहीं है। वुजू दरहकीकत नमाज का एक, नमाज की शर्त है, नमाज के लिए जरूरी है, नमाज का जरिया है, इस वास्ते वो इबादत बन गई है, वरना हकीकत में असल में वो इबादत नहीं थी। तो वो वुजू जो है, या गुस्ल है मसलन, अगर एक आदमी को जनाबत लायक है तो गुस्ल करना उसके जिम्मे जरूरी है नमाज के अदा करने के लिए, उसके बगैर उसका नमाज नहीं होगी। ये इबादत है लेकिन इबादत मकसूदा नहीं है बल्कि मकसूद इबादतों का जरिया है। इसमें अल्लाह तबारक व तआला ने ये छूट दी है कि अगर इबादत की भी नियत ना हो और हाथ पांव धोले आदमी तो वुजू हो जाता है। वुजू अगर फर्ज करो कोई शख्स हाथ धोले, मुंह धोले और सर का मसा कर ले और पांव धोले तो बस वुजू हो गया, चाहे वुजू करने की नियत हो या ना हो। इसीलिए फुकाहे किराम ने कहा कि अगर किसी हौज में आदमी ने गोता लगा लिया, पूरा जिस्म उसमें डूब गया, सारे जिस्म में पानी पहुंच गया, तो वुजू हो गया। अगर से जिस वक्त दाखिल हो रहा था पानी में, उस वक्त वुजू करने की नियत नहीं थी, गुसल करने की नियत नहीं थी, लेकिन जब दाखिल हो गया और सारे जिस्म पर पानी पहुंच गया, जिसमें वो आजा भी दाखिल है जिनको वुजू में धोया जाता है, वो धुल गए तो वुजू हो गया। उसमें नियत की, अल्लाह ताला ने उसमें नियत की जरूरत, उसमें नियत की भी जरूरत नहीं था। यही वजह है कि अगर कोई शख्स गुसल कर रहा है और गुसल के अंदर उसने सर से लेकर पांव तक सारे जिस्म को धो लिया, वुजू खुद ब खुद हो गया। बाद लोग हैं जो गुसल करने के बाद भी समझते हैं कि गुसल करने के बाद फिर वुजू करने की भी जरूरत समझते हैं, कहते हैं इसके बगैर अब नमाज पढ़ने के लिए वुजू भी चाहिए अलग से। ये बात जरूरी नहीं है। जब गुसल हो गया तो सारे आजा अपने जिस्म के धुल गए और उनमें वो आजा भी आ गए जिनको वुजू में धोना जरूरी होता है, तो खुद ब खुद वुजू हो गया। कुछ मजीद करने की जरूरत नहीं है, कुछ कर ले तो ठीक है, कोई हर्ज नहीं, हर्ज भी नहीं, लेकिन वुजू हो जाता है बगैर। तो जो इबादतें गैर मकसूद हैं वो तो बगैर नियत के भी अदा हो जाती, जो जराए हैं जैसे वुजू और गुस्ल। लेकिन जो इबादतें के जो मकसूद है वो उस वक्त तक सही ही नहीं होती, दुरुस्ती नहीं होती, अदा ही नहीं होती जब तक के इबादत की नियत ना करे इंसान। ये तो है एक पहलू। लेकिन जैसा मैंने अर्ज किया था, अदा हो जाना नमाज का और बात है और उस पर सवाब मिलना दूसरी बात। सवाब जो है वो उस वक्त मिलेगा जबकि सिर्फ इतनी ही बात नहीं कि मैं इबादत कर रहा हूं अल्लाह तबारक व तआला की, बल्कि साथ साथ ये भी हो कि ये इबादत मैं सिर्फ और सिर्फ अल्लाह तबारक व तआला की खुशनूदी के लिए कर रहा हूं, अल्लाह ताला को राजी करने के लिए कर रहा हूं। जब तक ये नियत नहीं होगी उस वक्त तक सवाब नहीं मिलेगा। तो आमाल के दारो मदार नियत पर होने का दूसरा मतलब ये है कि सवाब उसको नहीं मिलता जब तक कि नियत अल्लाह तबारक व तआला की खुशनूदी की नहीं है। नमाज पढ़े लेकिन रियाकारी मकसूद हो, दिखावा मकसूद हो, कोई और मकसद हो तो सवाब नहीं मिले। नमाज तो पढ़ी और नमाज की नियत भी की लेकिन अल्लाह तबारक व तआला को राजी करने की नियत नहीं है, दिखावे का मकसूद है, अल्लाह बचाए। तो न सिर्फ ये कि सवाब नहीं बल्कि रियाकारी का गुनाह है। हदीस में फरमाया जो मन सल्ला जुराही फकत अशरक बिल्लाह, जो शख्स नमाज पढ़े और रियाकारी के लिए पढ़े, दूसरों को दिखाने के लिए पढ़े, तो उसने अल्लाह के साथ शिर्क किया। क्योंकि पढ़नी तो थी अल्लाह के लिए और पढ़ रहा है किसी मखलूक के खाते, मखलूक को राजी करने के, अल्लाह को राजी करने के बजाय मखलूक को राजी करने की फिक्र, इसलिए वो उल्टा गुनाह है, बहुत बड़ा गुनाह है। और इसी के लिए मैंने पिछली मर्तबा यह अर्ज किया था कि जितने इबादतें हैं उनको अदा करने से पहले नियत का ध्यान कर लेने की फिक्र चाहिए कि मैं क्यों करने जा रहा हूं। और ये मैंने अर्ज किया था, अल्लाह ताला हम सबको इसकी तौफीक अता फरमाए कि जब हम जाएं किसी इबादत के लिए तो रास्ते में उस इबादत का तसव्वुर करके ये सोच कर जाएं कि हम इसलिए जा रहे हैं कि अल्लाह जल्ला जलालहू जो हमारा मालिक है, हमारा खालिक है, हमारा मुनइम है, हमारे ऊपर उसने अपने एहसानात की बारिश की हुई है, पैदा उसने किया, जिंदगी उसने अता फरमाई, आंखों को बिनाई उसने दी, कानों को सुनने की ताकत उसने दी, जुबान को बोलने की ताकत उसने दी, रिज्क वो अता फरमा रहा है, कितने इनामात की बारिश की हुई है उसने हम पर, तो उस मुनीम हकीकी का शुक्र अदा करने के लिए, उस मुनीम हकीकी की बंदगी करने के लिए, उसको राजी करने के लिए, उसके एहसानात का एतराफ करने के लिए मैं ये नमाज पढ़ने जा रहा हूं, ये रोजा रखने जा रहा हूं, ये ज़कात देने जा रहा हूं। तो नियत का इस्तेहज़ार किया जाए हर इबादत को अंजाम देते वक्त, इसकी फिक्र की जाए। और भाई ये बात कहने से नहीं होती, मैं سے ٹالنے سے بچ کرنے سے ہوتی ہے. ابھی ہم یہاں سے ابھی ارادہ لے لیں گے, ارادہ کر لیں گے کہ انشاءاللہ ہر عبادت کے وقت میں یہ کیا کریں گے ارادہ, لیکن جب اٹھیں گے کسی وقت غفلت ہو جائے گی, تو اس غفلت سے گھبرائیں نہیں, دوبارہ پھر آ جائیں اسی کی طرف. ایک مرتبہ غفلت ہوئی, دوسری مرتبہ میں پھر اپنی نیت کو تازہ کر لیں, اپنے نیت کو استعداد پورا کر لیں. تو ارادہ اور نیت کا کو درست رکھنے کا پورا اہتمام کرنے کی کوشش کریں, اس کی مشق کریں. ہر دن میں 5 نمازیں پڑھتے ہیں اور الحمدللہ نماز کے لیے مسجد کو آنا ہوتا ہے, تو آتے ہوئے راستے میں اس بات کو تازہ کرتے جائیں, میں اس لیے جا رہا ہوں, میرے مالک کا حق ہے, میرے مالک کا کرم ہے, اس کرم کے شکر کے طور پر میں اللہ تبارک و تعالیٰ کی یہ عبادت کرتے ہیں جا رہا ہوں. یہ ارادہ, یہ خیال دل میں تازہ کرتے رہیں بار بار, اور اگر ایک مرتبہ غفلت ہو گئی تو دوسری مرتبہ میں پھر اس کو تازہ کریں, پھر تازہ کریں, مایوس نہ کرتے چلے جائیں. یہ ہے کسی عبادت میں نیت کا کی اہمیت. اب اس میں ذرا سی ایک بات اور سمجھ لینے کی ہے کہ بعض اوقات ایسا ہوتا ہے کہ کسی عبادت کو انجام دیتے وقت نیت اللہ تعالی کو راضی کرنے کی بھی ہوتی ہے اور اس کے ساتھ کبھی کوئی اور چیز بھی مل جاتی ہے, کوئی دوسرا ارادہ بھی شامل ہو جاتا ہے. اللہ اکبر, کوئی دوسرا ارادہ بھی شامل ہو جاتا ہے. تو آیا اس صورت میں وہ سمجھیں گے کہ نیت صحیح ہوئی اور اخلاص حاصل ہوا, یا دوسری نیت کے شامل ہونے سے وہ عبادت کا ثواب ختم ہو جائے گا؟ یہ ایک بڑا اہم مسئلہ ہے جو ہر انسان کو پیش آتا ہے. مثلا مسجد میں جانا ہے نماز کے لیے, تو ارادہ تو یہ ہے کہ بھائی مسجد میں جا رہے ہیں نماز پڑھنے کے لیے, لیکن ساتھ ساتھ دل میں یہ خیال بھی ہے کہ چلو مسجد میں جائیں, تھوڑی ہی چہل قدمی ہو جائے گی, کھانا ہضم ہو جائے گا, یہ خیال بھی آ گیا دل میں. یا یہ کہ فلاں شخص سے ملاقات ہو جائے گی جس سے اپنا کوئی دنیاوی مقصد وابستہ ہے, وہ شامل ہو گیا کہ فلاں شخص سے مل لیں گے اور اس سے فلاں کام کر لیں گے اپنا دنیاوی کوئی کام. تو نیت تو ہے درست, لیکن اس کے ساتھ ایک اور چیز بھی شامل ہو گئی, وہ ایسی چیز شامل ہو گئی جو بذات خود عبادت نہیں, وہ ثواب کا کام نہیں, وہ شامل ہو گیا. تو آیا اس صورت میں ہم کہیں گے کہ نماز یہ صحیح ہوئی, یا یہ کہ اس میں نقصان آ گیا, کمی آ گئی؟ یا مثلا حج کرنے کے لیے گئے اور ساتھ میں یہ خیال ہے کہ بھائی کچھ تجارت بھی کر لیں گے وہاں پر جا, تو تجارت کی بات شامل ہو گئی. یہ ایک ایسی چیز شامل ہو گئی جو بذات خود عبادت نہیں ہے, تو آیا کہیں اس سے حج کے اندر نقصان تو نہیں آ گیا؟ تو دوسری باتیں بعض اوقات اس طرح شامل ہو جاتی ہیں, تو اس کے بارے میں سمجھ لیجئے کہ اصل محرک کا اعتبار ہے, یعنی یہ کام آپ نے کس لیے شروع کیا, اس کا اصل محرک کیا تھا, اصل داعیہ کیا تھا. اگر اصل داعیہ اللہ تعالی کو راضی کرنا ہے, تو پھر اگر کوئی دوسری چیز بھی ضمنت اور طبعاً شامل ہو گئی तो उसकी वजह से इंशाल्लाह असल इबादत का सवाब जाए नहीं होगा। ये अल्लाह ताला की रहमत है। और दलील इसकी यह है कि जमाने जाहिलियत में ये होता था, लोग जब हज को जाते थे तो तिजारत किया करते थे। तो जब इस्लाम आया तो साहबे किराम को ये ख्याल हुआ कि अब हज के दौरान तिजारत का काम करना जायज नहीं होगा, इसलिए उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि या रसूल अल्लाह, जब हम हज को जाते हैं तो हज को जाते हुए बाद अवकात दिल में ख्याल होता है कि अपना कोई तिजारती काम भी कर लें, तो आया ऐसा करना जायज है या नहीं, और कहीं इससे हमारा हज खराब तो नहीं हो जाएगा। उस पर आयत करीमा नाजिल हुई, कुरान करीम की आयत नाजिल हुई कि लैसा अलैकुम जुनाहुन अन तब्तगू फज़लन मिन रब्बिकुम, तुम्हारे ऊपर इसमें कोई गुनाह नहीं है कि अपने परवरदिगार का फजल तलाश करो। और फजल तलाश करना ये कुरान करीम की इस्तिलाह है, तिजारत के लिए अक्सर ये इस्तिलाह कुरान करीम में इस्तेमाल की है, यानी हज को जाते हुए अगर तिजारत के काम भी कर लो तो इसमें तुम्हारे ऊपर कोई गुनाह नहीं, ये आयत नाजिल होगी। यानी असल मकसद तो सफर का हज ही है, असल मकसद तिजारत करना नहीं है, असल मकसद सफर का हज है, लेकिन जिमनी तौर पर आदमी ने तिजारत भी कर ली तो इसको कुरान ने कहा कि इसमें कोई गुनाह नहीं, कोई हर्ज नहीं। इससे मालूम हुआ कि अगर किसी इबादत में असल मकसूद तो अल्लाह तबारक व तआला की रजा जोई है और उसके इबादत करना है, लेकिन जिमनी तौर पर कोई और बात भी दाखिल हो गई बीच में, तो उस सूरत में इंशाल्लाह इबादत का सवाब जाये नहीं होगा। अब ये जो मैंने मिसाल दी थी आपको कि मस्जिद में जा रहे हैं, नियत तो है नमाज पढ़ने की, लेकिन साथ में यह ख्याल है कि फला शख्स से कहीं और मुलाकात नहीं होती, वहां जाकर मुलाकात हो जाएगी। तो अगर आदमी का असल मकसद तो जमात में शामिल होना ही है, लेकिन जिमनी तौर पर उससे मुलाकात भी इरादा है, तो उसमें कोई हर्ज नहीं। लेकिन एक आदमी है जो कभी जिंदगी भर मस्जिद जाता ही नहीं, मस्जिद में नमाज पढ़ने जाता ही नहीं, और किसी शख्स की तलाश में कहीं और वो मिलता नहीं, तो उसने कहा चलो असल मकसद यह है कि उससे मुलाकात हो जाए और ज़िम्न नमाज भी पढ़ी, तो असल मकसद जो था वो अल्लाह ताला को राजी करना नहीं था, किसी आदमी से मुलाकात करना था। तो इससे मस्जिद में जाकर नमाज पढ़ने का सवाब हासिल नहीं होगा, क्योंकि असल मकसूद गैरुल्लाह, असल मकसूद अल्लाह को राजी करना नहीं था। तो इस वास्ते ऐसी सूरत में इस बात का बड़ा लिहाज रखना जरूरी है कि भाई असल दाइया, असल मुहर्रिक, असल मकसद जिसके लिए इंसान जा रहा है वो क्या है, उसको दुरुस्त रखने की फिक्र जरूरी है। जिमनी तौर पर आ जाए तो कोई मदद। हजरत इमाम गजाली रहमतुल्लाह अलैह फरमाते हैं कि अगर से अल्लाह तबारक व तआला की रहमत से ऐसे मौके पर जबकि जिमनी तौर पर कुछ और जहन में आ गया हो, इंशाल्लाह उससे अल्लाह तबारक व तआला के यहाँ इबादत में के अजर में कमी नहीं आएगी। लेकिन लेकिन ऐसी बात को ऐसे मौके बड़े पुरखतर होते हैं, क्योंकि ये फैसला करना कि असल दाइया क्या है, ये बाज़ औक़ात इसमें शैतान और नफ्स की कारगुजारियां शामिल हो जाती हैं और उसके नतीजे में आदमी धोखे में आ जाता है, समझ रहा है कि मैं इबादत कर रहा हूं लेकिन हकीकत में वो इबादत नहीं कर रहा होता, असल मकसद कुछ और होता। और मेरे भाइयों, ये हम लोग जो दीन की तालीम और तदरीस में मशगूल रहते हैं तो ये बड़े खतरे की चीज है, यानी फर्ज करो कि एक आदमी है जो दीन की तालीम देता है, कुरान करीम पढ़ाता है, कुरान हदीस की तालीम देता है, दीन की तालीम देता है और तनख्वाह भी लेता है। तो अगर असल मकसूद अल्लाह जल्ल जलालू के दीन की खिदमत है और उसकी तालीम व तबलीग है और ज़िमनन तनख्वाह भी मिल रही है, तो उस सूरत में तो इंशाअल्लाह उम्मीद है कि दीन की खिदमत का सवाब मिलेगा। लेकिन अगर असल मकसूद तनख्वाह है और खिदमत दीन उसके ताबे हो गई है, तो उस सूरत में अल्लाह बचाए सवाब की उम्मीद नहीं। अल्लाह हज़रत शेखुल हिंद रहमतुल्लाह अलैह अल्लाह ताला उनके दर्जात बुलंद फरमाए, उनके बारे में मैंने अपने वालिद माजिद रहमतुल्लाह अलैह से सुना। उनके शागिर्द थे हजरत मौलाना मोहम्मद सहूल साहब रहमतुल्लाह अलैह, बड़े दर्जे के उलमा में से थे, अहलुल्लाह में से थे, हजरत मौलाना मोहम्मद सहूल उस्मानी रहमतुल्लाह अलैह। तो एक दिन उन्होंने वो भी दारुल देवबंद में पढ़ाते थे और हजरत शेखुलिन भी पढ़ाते थे। तो हजरत एक दिन हजरत मौलाना मोहम्मद सऊल साहब रहमतुल्लाह अलैह ने हजरत शेखुलिन रहमतुल्लाह अलैह से पूछा कि हजरत ये जो हम पढ़ते पढ़ाते हैं यहाँ दारुल उलूम में, तो कुछ सवाब भी मिलता है इसका? नहीं, इसका कुछ सवाब भी है? हजरत शेखुलिन से पूछा। हज़रत शकुल ने जवाब दिया कि अरे मियाँ, कहाँ सवाब लिए फिरते हो, इसको गनीमत समझो कि गर्दन न पकड़ी जाए कयामत। इस वास्ते के तनख्वाह लेते हो और तनख्वाह जो है वो उस वक्त तक हलाल नहीं होती जब तक कि आदमी उस काम का हक अदा न करे जिस काम के लिए उसको मुलाजिम रखा गया। तो कहा ये तो तनख्वाह के लिए तनख्वाह मिल रही है और उसके नतीजे में अगर उसमें कहीं कोताही की तनख्वाह के मामले में तो अल्लाह बचाए गर्दन पकड़ी जाएगी, तो और इसको गनीमत समझो कि अल्लाह मियां गर्दन पकड़ने से बचा ले। यह हजरत की खशियत का आलम था। तो वो मकसद ये था कि अगर सिर्फ तनख्वाह मकसूद है तो फिर ये अमल एक मुलाजमत है, जैसे और मुलाजमत कर रहे हैं, ये भी एक मुलाजमत, हराम तो नहीं है लेकिन मुलाजमत है, बस इबादत ना रही। लेकिन अगर असल मकसूद अल्लाह तबारक व तआला के दीन की खिदमत है और तनख्वाह आदमी इसे ले रहा है कि भाई मैं मेरी कुछ जरूरियात वाबस्ता है नफके के तौर पर ले रहा हूँ, तो हजरत हकीम उल उम्मत सल्लल्लाहु तआला सिर्रहु के यहाँ रजा का गलबा था, वो फरमाते थे कि हम तो भाई ये दीन की खिदमत इस काम को की वजह से लगे हुए हैं और जो तनख्वाह मिल रही है वो अल्लाह ताला की तरफ से नफका है, हमारा नफका अल्लाह तबारक व तआला तो फरमाते। लेकिन साथ ही ये फरमाया पहचान इसकी ये है कि अगर किसी जगह तनख्वाह इससे 10 गुनी मिले और दीन की खिदमत इतनी ना हो तो वहां तनख्वाह के लालच में जाओगे कि नहीं जाओगे? अगर तनख्वाह के लालच में जाओगे तो माना मतलब यह है कि असल मकसूद पैसा है, और अगर नहीं जाओगे तो इन तो मतलब ये कि इंशाल्लाह मकसूद अल्लाह तबारक व ताला की रजा है। मेरे वालिद माजिद हज़रत सल्लल्लाहु ताला सल्लल्लाहु अलैहि वसल्लम उनके दर्जात बुलंद फरमाए दारुल उलूम देवबंद में पढ़ाते थे और फतवा का भी काम करते थे, तो 15 रुपए से तनख्वाह शुरू हुई थी और 65 रुपए पे जाके खत्म हुई, 15 रुपए से लेकर 65 रुपए आखिरी तनख्वाह, जिसके ऊपर सदर मुफ्ती की आखिरी तनख्वाह 65 रुपए। अब मुझे याद नहीं कि किस जमाने में वहां कलकत्ते के मदरसे आलिया की तरफ से पेशकश आई कि आप हमारे यहाँ आकर शेखुल हदीस का तौर पर काम कर ले और 500 रुपए तनख्वाह हो, उस जमाने के लिहाज से, आज के लिहाज से 50,000 से कम नहीं, 500 रुपए उस दौर से। तो हजरत वाली साहब रहमतुल्लाह अलैह ने मुत्तर नबी का एक शेर लिख के भेज दिया उनके पास। मुत्तर नबी का शेर है कि वमन रकीब सौर बादल जवादी अनकर अगला पहू वल गबब, जो शख्स एक मरतबा अच्छे घोड़े पर सवारी कर चुका हो वो बैल पर सवारी नहीं कर सकता। वो जो मदरसा था वो ऐसे ही नाम का मदरसा था, सरकारी किस्म का, और उसमें कोई तालीम और दीन की खिदमत के मौके इतने ज्यादा नहीं थे। तो फरमाया जो अच्छे घोड़े पर सवारी कर सकता हो कर चुका हो वो बैल पर सवारी नहीं कर सकता। ये लिखकर जवाब दे दिया। तो इससे मालूम हुआ कि असल मकसूद दीन की इल्म की खिदमत। इसी तरह वाज है, तकरीर है, खिताबत है, तसनीफ है, तालीफ है, फतवा है, इन सब में बड़े शवाइब लगे हुए हैं। दीन की खिदमत अगर मकसूद है तो बेशक बड़ी अजीम नेमत है, लेकिन अगर मकसूद जो है वो यह है कि लोगों की तारीफ हासिल करना, लोग ताजीम करें, तकरीम करें, लोग बड़ा समझें, अल्लाह बचाए, हुब्बी या हुब्बे जा है, और फिर उस सूरत में इसकी इबादत होने का कोई माना नहीं। हदीस पहले सुनाई थी कि आलिम को बुलाया जाएगा कि तूने क्या किया, उसने कहा जी आपके इल्म की खिदमत की थी। फरमाया कि तूने तो इसलिए की थी ताकि तुझे कहा जाए कि ये बहुत बड़ा अल्लामा है, वो कह दिया गया, अब तेरे लिए हम कुछ अल्लाह ताला हिफाजत फरमाया। तो इसलिए भाई हम लोग जो दीन को अल्लाह ने तौफीक दे दिया दीन के काम में लगने की, तो वो बड़े खतरे में है शैतान और नफ्स की तरफ से। हर वक्त जायजा लेते रहने की जरूरत है कि आया मैं ये काम इखलास से कर रहा हूँ या दुनियादारी के लिए कर रहा हूँ। तो इस वास्ते असल एतबार देखो कि असल चीज क्या है, और कोशिश तो यही होनी चाहिए कि सिवाय अल्लाह तबारक व तआला को राजी करने के कोई और मकसूद ना हो। हजरत जाबिर रजी अल्लाह तआला अन्हु हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के सहाबी हैं, एक खुद सहाबी हैं, लेकिन सुना कि एक हदीस है जो फुला सहाबी रिवायत करते हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से, और वो रहते थे शाम में, अब्दुल्लाह बिन हुनैस रजी अल्लाह तआला। तो उस एक हदीस को हासिल करने के लिए मदीना मुनव्वरा से सफर किया दमिश्क शाम, तकरीबन 1400-1500 किलोमीटर का फासला, रेगिस्तान, ना पानी ना सब्जा ना बस्ती, ऐसे लखोटक सहरा में सफर करके पहुंचे वहां दमिश्क, और जाकर अब्दुल्लाह बिन हुनैस रज़ियल्लाहु के दरवाजे पर दस्तक दी। वो बाहर आए तो पूछा कि कैसे वो बड़े हैरान हुए और बड़ी खुशी से इस्तकबाल किया, पूछा कैसे आना हुआ, तो फरमाया कि मैंने सुना है कि फला हदीस आपने सुनी है रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से, वो हदीस आपसे सुनने आया। हज़रत अब्दुल्लाह बिन हुनैस ने वो हदीस सुना दी। सुनाने के बाद कहा कि आइए तशरीफ रखिए, दूर से आए हैं तो कुछ खाना खाइए, कुछ बैठिए। फरमाया नहीं नहीं बस मैं चलता हूँ वापस, इतना सा लंबा सफर करके आप तशरीफ लाए हैं तो कुछ तो बैठे हैं, कुछ मैं आपकी खातिर करूं, कुछ तवाज़ो करूं। कहा कि नहीं, मैंने ये सफर सिर्फ हदीस रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस की खातिर किया था, इसमें मैं किसी और चीज की आमेजिश नहीं करना चाहता, ये अल्लाह को राजी करने के लिए सफर हुआ था, इसमें खाने पीने की किसी और चीज की मैं आमेजिश नहीं करना चाहता, वरना कहीं ऐसा ना हो कि मेरे इखलास में फर्क पड़े। तो कोशिश तो ये होनी चाहिए कि हर इबादत का अमल वो सिवाय अल्लाह के लिए लालू के राजी करने के उसमें कोई और शायबा ना हो, नहीं हो उसमें दूसरी बात का ख्याल ही ना हो, और अगर बिलफर्ज आ गया है तो उसमें इस बात का लिहाज कि असल मकसूद अल्लाह तबारक व ताला को राजी करना हो, अल्लाह तबारक व ताला के की खुशनूदी मकसूद हो, और जमीनी और तबीयी तौर पर कोई और काम हो जाए तो बेशक। انشاءاللہ امید ہے کہ اس کی عبادت میں کوئی فرق نہیں پڑے گا. تو طاعات اور عبادات کے سلسلے میں ایک اہم پہلو یہ ہے جو میں نے عرض کیا کہ اس میں اصل کوشش صرف اللہ کو راضی کرنے کی, اور دوسری چیزیں اگر ضمنی طور پر داخل ہو جائیں تو وہ ضمنی ہی رہے, اصل مقصود نہ بننے پر. اللہ تعالی ہم سب کو اس کی توفیق عطا فرمائے. دوسرا پہلو اس میں یہ ہے, طاعات کی بات ہو رہی ہے عبادتوں کی, کہ ایک عبادت اگر کوئی آدمی کر رہا ہے تو اس میں نیتیں بہت ساری کر سکتا ہے اور ہر نیت پر الگ ثواب. یہ بھی اللہ تعالیٰ کی رحمت کا ایک عجیب عنوان. کام ایک ہے, عبادت ایک ہے, لیکن اس میں بہت سی دوسری عبادتوں کی نیت کر لے تو اللہ تبارک و تعالیٰ اسی ایک کام پر مختلف نیتوں کے لحاظ سے الگ الگ ثواب عطا فرمائے. اب دیکھو, مسجد کی طرف آنا نماز کے لیے یہ عبادت ہے اور ایک ہی کام ہے, لیکن اگر آدمی اس میں نماز پڑھنے کے علاوہ یہ نیت کر لے کہ مسجد میں داخل ہوتے وقت کہ جتنی دیر میں مسجد میں رہوں گا اتنی دیر میں اعتکاف کی نیت کرتا ہوں, عمل ایک ہی ہے لیکن نماز کے لیے آنے کا ثواب الگ مل رہا ہے اور اعتکاف کرنے کا ثواب الگ مل رہا ہے. اس لیے بزرگوں نے فرمایا کہ جب بھی مسجد میں جاؤ تو پہلے تو وہ دعا پڑھو مسجد میں داخل ہونے کی, اللہم افتح لی, بسم اللہ والصلاة والسلام علی رسول اللہ صلی اللہ علیہ وسلم, اللہم افتح لی ابواب رحمت. پھر دل میں نیت کر لو اور چاہو زبان سے بھی کہہ لو, نوائز سنت الاعتکاف. تو میں نے نیت کی ہے کہ جب تک مسجد میں رہوں اعتکاف میں رہوں. تو یہ ایک دوسرا نیت ہو گئی, دوسری نیت کا الگ ثواب اللہ تبارک و تعالیٰ کو ملتا. اب آ کے مسجد میں اور ساتھ میں یہ نیت کر لو کہ جس میں مسجد میں جا رہا ہوں تو ایک نیت یہ بھی ہے علاوہ نماز پڑھنے کے, کہ مسجد کے اندر داخل ہونا اور مسجد کی زیارت کرنا یہ بذات خود عبادت ہے. ایک حدیث میں رسول کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ جو شخص مسجد میں جاتا ہے وہ اللہ تبارک و تعالی کی زیارت کرنے والا اس کو سمجھا جاتا ہے, یعنی جیسے اللہ تعالیٰ سے ملاقات کرنے جا رہا ہے, اللہ تبارک و تعالیٰ کی زیارت کرنے جا رہا ہے. تو اب اگر مسجد میں داخل ہوتے وقت یہ بھی نیت ہو, علاوہ نماز پڑھنے کی نیت, اعتکاف کی نیت, اللہ تبارک و تعالیٰ کے گھر کی زیارت کی نیت, کہ اللہ تبارک و تعالیٰ کی زیارت نصیب ہوگی, تیسری نیت یہ شامل ہوگی. اس تیسری نیت کا ثواب انشاءاللہ الگ. چوتھی نیت یہ شامل ہو گئی کہ بھائی اللہ تبارک و تعالیٰ نے مساجد کو ایسا بنایا ہے, اللہ تبارک و تعالیٰ کی رحمت سے مسجد جو ہے وہ چونکہ اللہ کا گھر ہے, اللہ کی عبادت کا گھر ہے, لہذا اس میں کوئی نہ کوئی اللہ کا ایسا نیک بندہ ضرور ہوتا ہے. آپ کا عادت اللہ کیا ہے, مسجد میں اللہ کے نیک بندے پہنچتے ہیں, اور کچھ پتہ نہیں ہوتا کہ کس بندے کا اللہ تبارک و تعالیٰ کے ساتھ کس درجہ تقرب کا مقام ہے. اس کے بعد دیکھنے میں بیچارہ سیدھا سادہ آدمی نظر آتا ہے, دیکھنے میں معمولی سا نظر آتا ہے, لیکن اللہ جل جلالہ کے ساتھ اس کی تعلق کی کیا نوعیت ہے, اللہ تبارک و تعالیٰ کا قرب کا کون سا درجہ اس کو حاصل ہے, کوئی دیکھ کے پتہ بھی نہیں لگا سکتا. تو نیت یہ ہو. ابھی میں بات بتا رہا ہوں, امام غزالی رحمۃ اللہ علیہ نے فرمائی ہے حیاء العلوم میں کہ جب مسجد میں جاؤ تو یہ بھی نیت کر لو کہ اللہ کے نیک بندے یہاں پر آتے ہیں, اور نہ جانے کس نیک بندے کو اللہ تبارک و تعالیٰ سے کتنا قرب حاصل ہو, تو میں اس کے جتنا قریب ہوں گا تو کچھ بھی نہیں کہ اللہ تبارک و تعالیٰ مجھے بھی قرب کا کوئی وہ مقام عطا فرمائے. یہ نیت کرو. اور صالحین کے نیک لوگوں کی صحبت کی نیت کرو کہ ان کی صحبت حاصل ہو جائے. یہ ایک مستقل نیت. بلکہ اگر یہ نیت کرو کہ صرف مسجد میں رہوں گا تو اپنے نگاہ کو, اپنے کانوں کو, اپنے زبان کو محفوظ کرنے کا بہترین ذریعہ ہے کہ مسجد میں بیٹھوں. جتنی دیر بیٹھوں گا انشاءاللہ گناہوں سے محفوظ رہوں گا. یہ نیت گزر لو. جتنی اچھی نیتیں, جتنی عبادتوں کی نیتیں ایک ہی عمل میں کی جاتی رہیں گی, ہر نیت پر اللہ تبارک و تعالیٰ کی طرف سے الگ اجر و ثواب پڑتا ہے. یہ اللہ تعالیٰ کی اور رحمت ہے جو طاعات کے سلسلے میں, عبادتوں کے سلسلے میں اللہ تعالیٰ نے عطا فرمایا. اور بھائی آخری بات عبادتوں کے سلسلے میں, اور یہ جو میں نے عرض کیا نا کہ ایک ہی عمل میں بہت ساری نیتیں کر لو, تو یہ صرف یہ ایک مثال دی ہے میں نے, ورنہ ہر عبادت میں ایسا ہو سکتا. مثلا آپ زکات دے رہے ہو تو زکات دینے میں ایک تو اصل نیت یہ ہے کہ اللہ تبارک و تعالیٰ کے حکم کی تکمیل کر رہا ہوں, اللہ تعالیٰ کے نے فریضہ عائد کیا ہے اس کی ادائیگی کر رہا ہوں, اللہ تعالیٰ کو راضی کرنا مقصود ہے. ساتھ میں یہ کہ فلاں غریب کی نیت ہو جائے, فلاں غریب کی مدد ہو جائے, غریب کی مدد کی نیت الگ سے اجر و ثواب کا سبب بن سکتی. اور حدیث میں آتا ہے کہ ایک صحابی نے پوچھا کہ رسول اللہ میں زکات دوں تو اپنے کسی رشتے دار کو دینے میں کوئی حرج تو نہیں ہے؟ تو آپ نے فرمایا رشتے دار کو دینے میں ڈبل ثواب ہے, دوہرا ثواب ہے, کیونکہ رشتے دار کو زکات دو گے تو ایک زکات دینے کا ثواب ملے گا, دوسرے اپنے رشتے دار کے ساتھ صلہ رحمی کا ثواب ملے گا. صرف دو رشتے ایسے ہیں جن کو زکات نہیں دی جا سکتی, ایک ماں باپ کا رشتہ, یعنی باپ بیٹے کو, بیٹا باپ کو نہیں دے سکتا, اور ایک نکاح کا رشتہ, یعنی شوہر بیوی کو نہیں دے سکتا, بیوی شوہر کو نہیں دے سکتا. باقی سارے رشتے داروں کو زکات دی جا سکتی ہے اگر وہ مستحق کا زکات ہو. بھائی کو دے سکتے ہیں, بہن کو دے سکتے ہیں, چچا کو, خالہ کو, ہر ایک کو دے سکتے. تو اس میں بلکہ فرمایا دوہرا ثواب ہے کہ ایک زکات کی ادائیگی کا ثواب, دوسرا قرابت داری کی کہ حق ادا کرنے کا ثواب. تو اس سے یہ بھی حدیث بتا رہی ہے کہ ایک ہی عمل میں ایک سے زیادہ عبادتوں کی نیت کرنے سے ثواب میں اضافہ ہو جاتا ہے. اور اس لیے یہ صرف ہر عبادت میں یہ صورت سوچتے رہو, اس عبادت میں ہم کون سی زیادہ نیت کر سکتے ہیں جس سے کہ اجر و ثواب میں اضافہ ہو. اور آخری بات بھائی یہ ہے کہ اللہ تبارک و تعالیٰ کی رحمت بھی عجیب بے حد و نہایت ہے. نیت کا ایک عجیب ثمرہ اللہ تبارک و تعالیٰ نے یہ لکھا ہے, یہ فرمایا ہے کہ اگر آدمی کسی نیک کام کی نیت کر لے, پکا ارادہ کر لے کہ یہ کام کروں گا, لیکن پھر کسی وجہ سے کر نہ پائے, تو وہ جو نیک کام کرنے کا پکا ارادہ کیا تھا اس کو اللہ تبارک و تعالیٰ صرف اس ارادے کی برکت سے اللہ تبارک و تعالیٰ اس کو اس عمل کا ثواب عطا فرما. ایک حدیث میں آتا ہے اللہ کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ قیامت کے دن ایک شخص کو لایا جائے گا اور اس کا نام ہے اعمال, اس نام اعمال میں نیکیاں ہی نیکیاں لکھی ہوئی, اس میں نماز ہے, اس میں روزہ ہے, اس میں زکات ہے, اس میں حج ہے, اس میں ذکر ہے, تسبیح ہے, تلاوت, پتہ جانے کیا کیا نیک اعمال, اب پورا بلندہ ہے, لایا گیا اللہ تبارک و تعالیٰ. تو اللہ تبارک و تعالیٰ کے سامنے جب پیش ہوگا تو باری تعالیٰ فرمائیں گے پھینک دو اس کو, پھینک دو اس سارے پرندے کو. اس لیے کہ یہ جتنے عمل بتائے ہیں ان میں سے کوئی عمل ہمارے لیے نہیں کیا تھا, کوئی عمل ہمیں راضی کرنے کے لیے نہیں کیا تھا, لہذا اس کو پھینک دو, اس کا کچھ اس کے اوپر کچھ نہیں ملنا ہے. بابا اب وہ بڑے پریشان, پھر فرشتوں سے فرمائیں گے ارے بھائی ایسا کرو یہ تو پھینک دیا, اب اس کے نام ہے اعمال میں فلا عمل لکھو, فلا عمل لکھو, فلا عمل لکھو. تو وہ بندہ کہے گا کہ اللہ میں نے تو یہ عمل کیے نہیں جو آپ لکھوا رہے ہیں. تو باری تعالیٰ جواب میں فرمائیں گے کہ یہ عمل کیے تو نہیں لیکن ہمیں پتا ہے کہ تم نے ان ناکاموں کے کرنے کا پکا ارادہ کیا تھا, کر نہیں سکے تھے, لہذا یہ اعمال تمہارے نامۂ اعمال میں لکھے جاتے. تو وہ اعمال لکھ دیے گئے جو کرنے کا ارادہ کیا تھا کیے نہیں تھے لیکن ارادہ پکا تھا. اور ایک صحیح حدیث میں, صحیح بخاری مسلم کی حدیث ہے کہ نبی کریم صلی اللہ علیہ وسلم فرمایا کہ من ہم بحسنۃ, اگر کوئی شخص کسی نیک کام کرنے کا ارادہ کرتا ہے تو کچھ وقت لہو حسنہ, تو اس کے لیے وہ پوری نیکی لکھ دی جاتی ہے کیونکہ اس نے نیک کام کرنے کا ارادہ کیا تھا اور کسی وجہ سے کر نہیں پایا, وہ پوری لکھ دی جاتی ہے. اللہ اکبر کبیرہ. نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم غزوہ تبوک میں تشریف لے جا رہے تھے اور یہ بڑا دشوار گزار قسم کا سفر تھا اور بڑا دشوار جہاد تھا. ہم جاتے جاتے نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم نے صحابہ کرام سے خطاب کرتے ہوئے فرمایا کہ بھائی تم لوگ اس سفر کے دوران جس کسی وادی کو قطع کرتے ہو اور جو کوئی تم مشقت اٹھاتے ہو اس جہاد کے راستے میں, مدینے میں کچھ لوگ ایسے ہیں کہ جن کو اللہ تبارک و تعالیٰ ان میں سے ہر ایک مشقت کا, ہر ایک عمل کا پورا پورا ثواب دے رہے ہیں. وہ کون ہے؟ فرمایا حبسہم العذر, کہ وہ لوگ ہیں کہ جو جانا چاہتے تھے دل میں ان کی نیت تھی کہ جائیں, شوق بھی تھا ارادہ بھی تھا لیکن کسی عذر کی وجہ سے نہیں جا سکے, ان کو اللہ تعالیٰ نے تمہارے سارے جہاد کے اعمال میں برابر کا شریک کرایا. قرآن کریم میں آیا نا کہ کچھ صحابہ کرام, قرآن کریم میں بڑی تعریف فرمائی ہے, بولا الذین اتوا کا لتحملهم قلت لا اجد ما احملكم عليه تولوا واعينهم تفيض من الدمع حزنا الا يجدوا ما ينفقون. کہ تم حضور اقدس صلی اللہ علیہ وسلم کی کتاب ہے کہ ان لوگوں کا بڑا پیار سے ذکر فرمایا ہے کہ جو آپ کے پاس آئے تھے غزوہ تبوک میں شرکت کا شوق رکھتے تھے اور آپ کے پاس آئے تھے تاکہ آپ ان کو کوئی سواری دے دیں جس پر سوار ہو کر وہ جہاد میں شامل ہو جائیں, لیکن آپ نے فرمایا کہ میرے پاس تو کوئی سواری ہے نہیں جو تمہیں دے سکوں. تو وہ اس حالت میں وہاں سے رخصت ہوئے کہ ان کی آنکھوں سے آنسو بہ رہے تھے. تو ایسے لوگ جو شوق رکھتے تھے, ارادہ کر رکھتے تھے لیکن کسی عذر کی وجہ سے نہیں جا سکے, تو ان کو حضور نے اقدس صلی اللہ علیہ وسلم وہاں غزوہ تبوک کے راستے میں صحابہ کرام کو یہ بشارت دی کہ وہ سارے کے سارے تمہارے پورے عمل میں شریک ہیں اور اس واسطے ان کو پورا پورا ثواب مل رہا ہے. تو طاعات اور عبادات میں نیت کا ایک اثر یہ ہے کہ آدمی اگر نیت رکھے اچھے عمل کی کہ میں یہ نیک عمل کروں گا تو اس پر بھی اللہ تعالیٰ اجر و ثواب عطا فرماتا ہے. تو ایک اسرائیلی روایت جس کی زیادہ مستند نہیں ہے لیکن اصول کے خلاف بھی نہیں, کہ ایک بنی اسرائیل کا ایک شخص تھا, وہ ایک مرتبہ ایک بڑے ٹیلے کے پاس سے گزرا, ریت کے ٹیلا تھا بہت بڑا, تو وہاں گزرتے ہوئے اس نے یہ کہا کہ یا اللہ اگر آپ مجھے اتنی دولت دے دیں جتنا یہ ریت کا ٹیلا, ریت کے ٹیلے میں ریت کے ذرات, اتنی دولت اگر آپ مجھے دے دیں میں سارا صدقہ کر دوں آپ کے راستے میں, سارا ریت کا ٹیلا آپ کے راستے میں صدقہ کر دوں. تو اللہ تبارک و تعالیٰ نے فرمایا کہ اگر کہ تو واقعی سچے دل سے یہ بات کہہ رہا ہے, سچے دل سے کہہ رہا ہے کہ واقعی اگر اتنی دولت مل جائے تو سب صدقہ کر دوں, تو آج میں نے تیرے نام اعمال میں اتنا ہی صدقہ لکھ دیا جس کا تو نے ارادہ کیا. تو یہ اللہ تبارک و تعالیٰ کی رحمت ہے, نیک کام کے سلسلے میں اللہ تبارک و تعالیٰ ارادے پر بھی ثواب عطا فرمائے. اسی لیے ایک بزرگ کے بارے میں لکھا ہے کہ ان کے کسی مرید نے کہا اپنے شیخ سے کہ حضرت میرا دل یہ چاہتا ہے کہ میرا کوئی لمحہ اللہ تعالیٰ کی عبادت سے خالی نہ گزرے, تو میں کیا کروں کہ میرا سارے زندگی کا ایک ایک لمحہ اللہ تبارک و تعالیٰ کی عبادت میں صرف ہو تو میں کیا کروں؟ تو بزرگ نے جواب میں دیا, کہا کہ دیکھو اول تو اللہ تعالیٰ کی عبادت زیادہ سے زیادہ کرو, اللہ تعالیٰ کا ذکر زیادہ کرو, اور ہر کام میں نیت کرو کہ اللہ تبارک و تعالیٰ کو راضی کرنے کی, جیسے کہ آگے ان شاء اللہ توفیق دی تو کروں گا, مباحات میں بھی نیت کرو اللہ تعالیٰ کو راضی کرنے کی, اور جب کبھی خالی ہو جاؤ فارغ بیٹھو کوئی کام نہ کر رہے ہو تو نیک کاموں کو سوچا کرو, یہ سوچا کرو کہ اگر مجھے فلاں چیز مل جائے تو میں یہ کروں, فلاں چیز مل جائے تو یہ کروں, فلاں چیز مل جائے تو یہ کروں, یہ دل میں اپنے خیالات اور ارادے پیدا کیا کرو کہ فلاں کام کروں گا تو فلاں چیز مجھے مل جائے گی تو میں یہ کروں گا, فلاں چیز مل جائے گی تو یہ کروں گا, تو اس پر اللہ تبارک و تعالیٰ جو ثواب عطا فرماتا. حضرت عبداللہ بن مبارک رحمتہ اللہ علیہ کے بارے میں نے اپنے والد ماجد سے پتہ نہیں کتنی مرتبہ یہ واقعہ سنا. عبداللہ بن مبارک رحمتہ اللہ علیہ بڑے درجے کے محدثین میں سے ہیں, اولیاء اللہ میں سے ہیں. رات کو کھڑے ہوتے تھے تہجد میں تو اس طرح کھڑے ہوتے تھے جیسے لکڑی کھڑی ہے, تو ان کے قریب میں ایک لوہار رہا کرتا تھا. حضرت عبداللہ بن مبارک رحمتہ اللہ علیہ ساری زندگی تہجد میں گزاری, انتقال ہو گیا, تو ایک شخص نے ان کو خواب میں دیکھا اور پوچھا کہ اللہ تعالیٰ نے کیا معاملہ کیا آپ کے ساتھ؟ تو فرمایا عبداللہ مبارک صلی اللہ علیہ وسلم کہ الحمدللہ اللہ تعالیٰ نے بڑا کرم فرمایا, بڑے کرم کا معاملہ فرمایا, بڑے کرم کا معاملہ فرمایا, اور بڑے اللہ نے نعمتیں عطا فرمائی, لیکن میرے قریب میں جو لوہار رہتا تھا اس کو جو درجہ ملا وہ درجہ نصیب نہ ہوا مجھے. وہ لوہار تھا, ان کی ساری زندگی قرآن میں حدیث میں پڑھانے میں پڑھنے میں گزر رہی تھی, اور وہ لوہار تھا. کہتے ہیں وہ درجہ جو اللہ نے اس کو دیا, جس نے خواب دیکھا تھا وہ اس کی بیوی کے پاس پہنچا, لوہار کی بیوی کے پاس, جا کے کہا کہ بھائی تمہارا شوہر جو ہے اس میں کیا خاص بات تھی, کوئی نیکی کوئی خاص اس کی بتاؤ. اس نے کیا بات ہے؟ کہا کہ جی یہ خواب دیکھا ہے میں نے, عبداللہ مبارک سے بھی آگے بڑھ گیا وہ تمہارا شوہر. तो और बीवी ने कहा कि भाई और तो मेरे समझ नहीं आती, दो बातें अलबत्ता मुझे ख्याल आती हैं। एक ये कि वो लोहार तो था, सारे दिन लोहा पीटा करता था, लोहे के ऊपर वो तो लोहा काटता था पीटता था वो। लेकिन मैंने एक बात उसकी देखी कि लोहा जब पीट रहा होता था तो जब कान में आवाज पड़ती थी अजान की, हय्याल सलाह हय्याल फलाह, तो अगर उसने अपना हथौड़ा ऊपर उठाया हुआ है और कान में आवाज आ गई अजान की, तो इतना नहीं करता था कि एक एक वार और कर दे लोहे पर, एक वर्जर और लगा दे, बल्कि पीछे फेंक देता था लोहे को सीधा मस्जिद की तरफ। एक तो ये बात थी, और दूसरी ये बात थी कि वो रात को जब देखता था अब्दुल्लाह बिन मुबारक को कि वो बराबर के मकान में छत के ऊपर खड़े हुए हैं ताज्जुद में, ऐसे खड़े हुए जैसे लकड़ी खड़ी है, तो उनको देखकर कभी कभी हसरत किया करता था कि अल्लाह ताला ने इनको दुनिया की फिक्र से फारिज किया है, ये रात को इतनी लंबी चौड़ी इबादत करते हैं, अगर मुझे भी खुशहाली नसीब होती तो मैं भी इनकी तरह रात को इबादत किया करता, मैं भी इनकी तरह रात को ताज्जुद इस तरह पढ़ा करता, ये कहता था। तो बुजुर्गों ने फरमाया कि अल्लाह ताला ने उसको अपनी इस्तेआत तक इबादत करने में इतनी तेजी दिखाने का कि नमाज के लिए इतनी तेजी से जाता था, और दूसरे साथ में ये जो उसने कहा कि अगर मुझे फरागत नसीब होती तो मैं भी इतनी इबादत करता, इस हसरत नायाब को अल्लाह तबारक व तआला ने उसकी इतनी कामयाबी का जरिया बना दिया कि बिलाल मुबारक से भी आगे निकल। अल्लाह तबारक व तआला अपने फजल करम और रहमत से हमें भी हजरात के उसमें पर चलने की तौफीक अता फरमाए। اللهم صل على سيدنا مولانا محمد وعلى آله وصحبه اللهم صل عليه وعلى آله. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا أرحم الراحمين اغفر فضلك وكرمك في رحمة يا بارئ تمام غناكم وعاف فرماد. يا الله في رحمة يا بارئ أعمال وأخلاق في إصلاح فرماد. يا أرحم الراحمين هم إخلاص كامل أتى فرما. یا اللہ اپنی رحمت سے تمام حاضرین اور حاضرات کو کے تمام جائز مقاصد میں کامیابی عطا فرما. یا اللہ جن جن لوگوں نے ہم سے دعا کی درخواست کی ہے زبانی یا تحریری طور پر اپنی رحمت سے ان سب کے دلی مرادوں کو پورا فرما دے. اے اللہ ہر طرح کے شر فتنے سے ہماری حفاظت فرما. اللہم انا نسألوک من خیر ما سألک من عبدک و نبیک محمد صلی اللہ علیہ وسلم و نعوذ بک من شر ما استعاذک من عبدک و نبیک محمد صلی اللہ علیہ وسلم. ربنا تقبل منا انک انت السمیع العلیم وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد واله وصحبه اجمعين. امين برحمتك.